नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 8 बजेको गौरादह खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। गौरादह नगरपालिकासँगको सहकार्यमा हामीले गौरादह खबर कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। गौरादह खबरमा हामी गौरादह नगर क्षेत्रमा भइरहेका विकास निर्माणका कामका सन्दर्भमा गौरादह नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूसँग त्यहाँका स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष टेलिफोन मार्फत कुराकानी गरेर गौरादह नगर क्षेत्रमा भइरहेका विकास निर्माणका काम र नागरिकका अपेक्षाका विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। आजको गौरादह खबरमा हामीसँग कुराकानी गर्नका लागि गौरादह नगरका प्रवक्ता तथा वडा नम्बर 1 का अध्यक्ष नगेन्द्र भण्डारी हुनुहुन्छ र उहाँसँग कुराकानी गर्नेछौँ। प्रवक्ताज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
हजुर, नमस्कार। नमस्कार, हाम्रो पनि स्वागत छ यहाँलाई।
अहिले चालु आर्थिक वर्षको 6 महिना सकियो, होइन? हामी पुसको महिनामा छौँ। गौरादह नगरमा यो वर्ष यहाँहरूले प्राथमिकता दिएका योजनाहरू के थिए, तिनको कार्यान्वयनको अवस्था कस्तो रह्यो?
आर्थिक वर्ष 2080 हामी मध्यभागमा छौँ। नगरसभाले केही महत्त्वपूर्ण गरेका योजनाहरूको कार्यान्वयनको पक्षमा अहिले हामी लागिरहेका छौँ। खास गरी हामीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिसँग सम्बन्धित बढी कार्यक्रमहरूलाई लिएर अगाडि गएका छौँ। र कृषि क्षेत्रमा यो क्षेत्रको उत्पादन बढाउन र व्यावसायिक कृषि खेती गर्ने कुरामा हाम्रो पहिलो प्राथमिकता रहेको छ। स्वास्थ्यलाई पनि हामीले त्यही ढङ्गले अगाडि बढाएर लिएका छौँ। र पूर्वाधार जनताको सबैभन्दा ठुलो आशा अपेक्षा चाहिँ पूर्वाधार तर्फ भएकोले पूर्वाधारका विकासका योजनाहरू पनि कतिपय समितिबाट गर्ने कामहरू भइरहेका छन्। ठेक्का प्रक्रियाबाट गर्ने कामहरू पनि हामीले ठेक्का टेन्डर लगाएर कामको शुभारम्भ हामीले थालेका छौँ।
अहिले यहाँले भनिरहँदा स्वास्थ्यको क्षेत्रमा यहाँले नगर अस्पतालको कुरा, त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउने गरीको कुरा गरिरहनु भएको थियो। के छ त्यसको अवस्था चाहिँ अहिले, पछिल्लो प्रगतिको अवस्था? नगेन्द्र सर,
हामीले योभन्दा अगाडि नै नगर अस्पताल सुरु गर्नुपर्ने विविध कारणले गर्दाखेरि हामीले अघिल्लो कार्यक्रम सकेनौँ। हामीले नगर अस्पताल करिब 1 वर्ष जति भयो शुभारम्भ गरेको र 1 वर्षकै बिचमा हामीले स्वास्थ्य बिमा कार्यक्रम पनि हामीले सञ्चालन गर्न थालिसकेका छौँ। र गौरादहमा करिब 50,000 भन्दा बढी चाहिँ स्वास्थ्य बिमामा सरकारबाट गरिने सरकार बिमामा आबद्ध हुनुभएको यहाँका जनता पब्लिकहरू हुनुहुन्छ र उहाँहरूको हामीले 2-3 दिन अगाडिसम्म 12-15 हजारजनाको चाहिँ केन्द्र, पहिलो स्वास्थ्य केन्द्रको रूपमा हामीले सारेका छौँ। र यो हामी यो महिनाको अन्तिमसम्ममा सबै गौरादहबाट सेवा लिने बिमितहरूलाई पनि यही पहिलो केन्द्र बनाएर पनि हामीले स्वास्थ्य बिमा सञ्चालन गर्ने कार्यक्रम सञ्चालन गरेका छौँ। र नगरपालिकाले आफ्ना आन्तरिक स्रोतबाट निजस डाक्टरहरू, फिजिसियन सुपरिन्टेन्डेन्ट राखेको छ, इमर्जेन्सी सेवाहरू हामीले सञ्चालन गरेका छौँ। सँगै अहिले हामीले भर्खरै मात्रै 2-3 दिन मात्रै भयो यो उर्लाभरि मोरङको गोदावरी हस्पिटलसँग सहकार्य गरेर त्यहाँबाट दैनिक रूपमा 1-1 जना विशेषज्ञ डाक्टरहरू ल्याएर पनि यहाँका पब्लिकहरूलाई प्रारम्भिक रूपमा गरिने उपचारहरू बाहिर जान नपरोस्, दुःख पार्न नपरोस् भन्ने उद्देश्यका छन्। हामी 7 दिन, हप्ताको 7 दिन चाहिँ हामी 1-1 जना विशेषज्ञहरू चाहिँ त्यहाँबाट को अन्वेषण गरेर ल्याएर हामी नगर स्वास्थ्य सम्बन्धीको कार्यक्रम र यस क्षेत्रका बिरामीहरूको चाहिँ सकेसम्म यही उपचार गर्ने तयारीमा हामी लागेका छौँ। र हामी यो माघको 19 गते एउटा स्वास्थ्य शिविरको पनि आयोजना गरेका छौँ विशेषज्ञ डाक्टरहरूसँग, जो नोबेलबाट हामीले एउटा टिम ल्याएर सबै विशेषज्ञ डाक्टरहरू ल्याएर एउटा उच्च स्तरीय खालको स्वास्थ्य शिविर हामीले सञ्चालन गरिरहेका छौँ। र अहिले हाम्रो नगर अस्पतालको भौतिक पूर्वाधार चाहिँ अलिक सानो ठाउँ भएकोले पूर्वाधारको तर्फ हामीले सबै व्यवस्थापन गर्न सकेका छैनौँ। र स्थानीय वासीहरूलेबाट गौरादह वार्ड नम्बर 1-33 भन्ने ठाउँमा 32 कट्ठा जग्गा हामीले पब्लिकहरूबाट निशुल्क प्राप्त गरेका छौँ। यसको डिपिआर पनि सम्पन्न भएको छ र हामीले स्वास्थ्य मन्त्रालयमा यो सबै पठाइसकेका छौँ। र यो 1-1 महिनाभित्रमा सङ्घ सरकारबाट पैसा 1 पैसाहरू आउनेछ र हामी नगर अस्पताल निर्माण गर्ने अभियानमा हामी लागेका छौँ।
भनेपछि अब साँच्चै राम्रो अस्पताल बनाउनका लागि चाहिँ जग्गा प्राप्ति प्रारम्भ भएको छ, होइन?
हजुर, भएको छ। हामी जग्गा प्राप्ति र भवन मात्रै होइन, सङ्घ सरकारले दिने हामीलाई जुन दरबन्दीहरू छ, कोटाहरू छ, डाक्टरको छ, यदि त्यो अपर्याप्त भयो भने हामी नगरपालिकाको आन्तरिक स्रोतबाट भने डाक्टरहरूको व्यवस्थापन गरेर विशेषज्ञहरू ल्याएर हामी चाहिँ यस क्षेत्रका जनतालाई स्वास्थ्य क्षेत्रमा चाहिँ हामी अहिले पहिलो प्राथमिकता राखेर हामी गएका छौँ र अहिले पनि हामीले आन्तरिक स्रोतको उल्लेख्य रकमहरू हामीले स्वास्थ्य क्षेत्रमा चाहिँ विनियोजित गरेका छौँ।
अहिले प्रवक्ताज्यू अर्को अघि पनि यहाँले कुरा गर्नुभयो, स्वास्थ्य पछाडि अर्को महत्त्वपूर्ण कुरा चाहिँ शिक्षा रहेछ। मान्छे आफू कति बेला बिरामी हुन्छ त्यति बेला सहज उपचार गर्न पाउने र आफ्ना बालबालिकाहरूलाई राम्रो गुणस्तरीय शिक्षा दिन पाए चाहिँ हुन्थ्यो भन्ने गरेको कुरामा मान्छेको अधिकांश मान्छेको धेरै ध्यान चाहिँ शिक्षा र स्वास्थ्यमा रहेछ। यो शिक्षाको क्षेत्रमा चाहिँ के गर्दै हुनुहुन्छ?
शिक्षाको क्षेत्रमा हामीले यस क्षेत्रका विद्यालयको व्यवस्थापनहरू समितिहरू हामीले भर्खरै सम्पन्न गरिसकेका छौँ र हामीले भौतिक पूर्वाधारका कामहरूलाई पनि त्यति अगाडि बढाएर लिइरहेका छौँ। शैक्षिक गुणस्तरलाई अगाडि बढाएर लिएर जानको लागि पनि हामीले यस क्षेत्रमा खास गरिकन अहिले प्रविधि नैतिक शिक्षा र व्यावसायिक शिक्षालाई अगाडि बढाएर लिएर जानुपर्छ भनेर हामीले प्राविधिक धारका विषयहरूलाई हामीले थप गरिरहेका छौँ। हामीले गत साल मात्रै दुईवटा विद्यालयमा प्राविधिक शिक्षालाई हामीले ल्याएका छौँ, जो कृषि सम्बन्धीको पढाइहरू हुन्छ, जहाँ चाहिँ अन्य कम्प्युटर इन्जिनियरका पढाइहरू पनि हुन्छ र हाम्रो यस क्याम्पसमा नगरपालिकामा हामीले साइन्स पनि हामीले चलाएका छौँ, जसको लागि हामीले विपन्न परिवारका विद्यार्थीहरूलाई छात्रवृत्ति पनि दिने गरेका छौँ। भद्रकाली माध्यमिक विद्यालय र डोरामारी माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने प्राविधिक क्षेत्रका विद्यार्थीहरूलाई हामीले 50% लाग्ने त्यहाँ प्राविधिक शुल्क बाहेक पैसा चाहिँ हामीले 50% नगरपालिकाले अनुदान निर्णय गरेर हामीले गरेका छौँ र यो शैक्षिक क्षेत्रबाट हामी क्षमता योग्यता भएका टिचरहरूलाई चाहिँ हामीले विद्यालय व्यवस्थापन समिति चाहिँ एउटा परीक्षा पद्धतिबाट लिएर चाहिँ शिक्षाको गुणस्तरलाई हामीले उठाउन अगाडि बढिरहेका छौँ र हामीले वार्षिक शैक्षिक क्यालेन्डर पनि हामीले बनाएका छौँ र गौराधा सामुदायिक क्याम्पस छ यहाँ एउटा जो पब्लिक क्याम्पस हो र त्यो क्याम्पसमा यस क्षेत्रमा आउने छोरी बुहारी कार्यक्रम हामीले सञ्चालन गरेका छौँ। छोरी बुहारीहरूलाई हामीले अनुदान छात्रवृत्ति दिने हामीले व्यवस्थापन गरेका छौँ र कोही गरिब विद्यार्थी विपन्न परिवारको छ र ऊ प्राविधिक शिक्षा पढ्न चाहन्छ भनेदेखि बाहिरै गएर पढ्छ भने पनि त्यसलाई हामीले चाहिँ छात्रवृत्ति दिने व्यवस्थापन हामीले गरेका छौँ। त्यसरी सामुदायिक विद्यालयतर्फको अहिले आकर्षण हाम्रोमा बढेर आएको छ। कतिपय विद्यालयहरूमा चाहिँ भौतिक संरचना भित्र पनि विद्यार्थीहरू नअट्ने अवस्थामा भर्ना अभियानहरूलाई पनि कहीँ रोक्नु परेको अवस्था छ। यसरी पछिल्लो चरणमा हामीले शिक्षा क्षेत्रमा उल्लेख्य कामहरू गरेका छौँ।
यहाँ चाहिँ विद्यार्थी आन्दोलनबाट स्थापित भएको नेता नेतृत्व पनि अहिले शिक्षाको चाहिँ क्षेत्रमा कुरा गरिरहँदा धेरै ठाउँमा भन्ने गर्छन्। भौतिक पूर्वाधारमा त पालिकाहरूले सबैतिर नै सुधार केही गरेका छन्, तर कक्षा कोठाको सुधार चाहिँ भएन। शिक्षकहरूमा चाहिँ त्यही पुरानै चेतना छ, उहाँहरू चाहिँ पढाउनुपर्छ भन्ने गरेको कुरामा, मेरा विद्यालयका बालबालिकालाई चाहिँ मैले दक्ष बनाउनुपर्छ भन्ने गरेको कुरामा त्यति ध्यान दिनुहुन्न भन्ने गरेको गुनासो थुप्रैतिर सुनिन्छ। यहाँ चाहिँ अघिल्लो कार्यकालदेखि नै त्यहाँ नेतृत्व गरिरहनु भएको छ, अध्यक्षका रूपमा हुनुहुन्छ, प्रवक्ताका रूपमा हुनुहुन्छ, कक्षा कोठाभित्रको सुधार चाहिँ कतिको पाउनु भएको छ अध्यक्षज्यू?
अनि यसलाई हामीले विशेष गरी भौतिक पूर्वाधार बिगत पहिलो कुरा केही गर्न नसकिने भएकोले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता हामीले राख्यौँ र सँगसँगै शैक्षिक सुधार नै सबैभन्दा ठुलो कुरा हो। केही वर्ष अगाडिसम्म चाहिँ सामुदायिक विद्यालयहरूतर्फ चाहिँ आम पब्लिकको बुझाइ अलिक गलत थियो। त्यहाँका मेन पावरहरू टिचरहरू पनि अलिक बढी जिम्मेवार नहुने गयो आयो, जागिर पाकिहाल्छ भनौँ भने अलिक बलिरहेको सम्झिबल थिएन। त्यसलाई अहिले हामीले एकदमै नजिकबाट हेरेका छौँ। अनुगमनका कुराहरूलाई लिएर जाने कुरा, पाठ्य सामग्रीहरू दिने कुरा, अनि तलको मन्टेसोरी क्लासहरूदेखि शिशु क्लासहरूदेखि नै त्यसलाई चाहिँ व्यवस्थित ढङ्गले लिएर जाने कुरा र अहिलेको समय सापेक्ष जुन अङ्ग्रेजी माध्यमका विषयहरूलाई पनि हामीले सँगसँगै लिएर गएका छौँ र यसमा हामीले नियमित अनुगमन गर्ने, नियमित हेर्ने, शिक्षा समितिले हेर्ने, जनप्रतिनिधिहरू पनि हामी सँगसँगै गरेर जाने कोठालाई पनि हामीले व्यवस्थित त्यतिकै लिएर गएका छौँ।
अघि नै पनि यहाँले भन्नुभयो कृषिमा आश्रित नागरिक धेरै भएको हाम्रो भूगोल होइन, हाम्रो चाहिँ क्षेत्र गौराधा, कृषिको क्षेत्रमा चाहिँ अघि अलिकति कुरा पनि आयो, कृषि क्याम्पस छ, कृषि क्षेत्रका प्राविधिकहरू उत्पादन गर्ने गरेको कुरामा त यहाँहरूले एउटा शिक्षाको क्षेत्रबाट कृषिका लागि आवश्यक जनशक्तिको व्यवस्थापन पनि गर्दै हुनुहुन्छ। अरू थप कुरा गौराधाले के गर्दैछ?
अब
कृषिमा?
कृषिमा हाम्रो पालिका ग्रामीण क्षेत्रमा रहेको पालिका हो, यहाँको अत्यन्तै ठुलो भूभाग चाहिँ कृषिमा छ। यहाँका अधिकांश यहाँका चाहिँ 90% पब्लिकहरू चाहिँ कृषिमा आधारित हुनुहुन्छ। कृषि उत्पादनलाई वृद्धि गरेर जान सकिएन र कृषिमा आत्मनिर्भर बनाउन सकिएन भनेदेखि हामीले चाहिँ यो नगरपालिकाको समृद्ध नगरपालिका हामी बनाउन सक्दैनौँ भन्ने हाम्रो एउटा निष्कर्ष पनि छ। र हामीले कृषि सम्बन्धी के गर्न सकिन्छ भनेर हामीले 5 वर्ष एउटा चाहिँ रोडमा पनि बनाएका छौँ, हामीले एउटा प्रपोजल पनि बनाएका छौँ। हामी त्यसैको आधारमा टेकेर अगाडि बढ्ने प्रयत्न गरिरहेका छौँ। र यहाँ कृषि क्याम्पस पनि छ, कृषि क्याम्पसका विद्यार्थीहरूलाई चाहिँ एउटा अनुसन्धानको कुरामा, प्राविधिक क्षेत्रको कुरामा पनि हामी अगाडि लिएर सँगसँगै उहाँहरूको साथलाई लिएर जानेछौँ। र एउटा देशकै चर्चाको रूपमा रहेको नमुना खेती हाम्रै नगरपालिका पर्छ। यसबाट चाहिँ विभिन्न खालका बिउ बिजनहरू उत्पादन गर्ने, कृषि हबको रूपमा त्यसलाई प्रयोग गरेर लिएर जाने कुरामा हामी सँगसँगै लागेका छौँ। र हामीले यो सालबाट उत्पादनको आधारमा कृषि अनुदानहरू वितरण गरिने, चाकलाबन्दी खेतीलाई चाहिँ नै प्रसारमित्व दिने, समूहगत कृषि प्रणालीलाई हामीले अगाडि बढाएर लिएर जाने, र हामीले रासायनिक मल र विषादीबाट आज जुन एउटा स्वास्थ्यमा र उत्पादनमा पनि यसले प्रभाव परेको छ र मूल्य पनि वृद्धि त्यहाँबाट भएको हुँदा हामीले यसलाई जैविक विषादी जैविक मललाई हामीले पहिले पछाडि त्यहाँ भएका छौँ। केही वालहरू चाहिँ रासायनिक मल मुक्त वालहरू बनाउने प्रयत्नमा हामी लागेका छौँ र त्यसका धेरै कामहरू सम्पन्न भइसकेका छन्। त्यसमा हामीले कृषि क्षेत्रलाई आधुनिकीकरण सँगसँगै व्यावसायिक बनाउने र रासायनिक र विषादीयुक्त चाहिँ औषधिहरू मलहरूको त्यसलाई निरुत्साहित गर्दै जैविक खालका चाहिँ मलहरू औषधिहरू निर्माण गर्ने, जसको लागि हामीले ट्रेनिङहरू दिने, तालिमहरू दिने, उपकरणहरू दिने, मेसिनहरू दिने, सँगसँगै सिँचाइलाई पनि हामीले त्यतिकै प्राथमिकता दिएका छौँ। हामीले जहाँ भूमिगत सिँचाइहरू पुगेका छन् त्यहाँ अनुदानको व्यवस्थापनहरू गर्ने र प्रदेश सरकारले पनि हाम्रा केही वालाहरूलाई एउटा उल्लेख्य मात्रामा सिँचाइ सम्बन्धित बजेटहरू विनियोजन गरेको छ, त्यसमा नगरपालिकाले सँगसँगै लिएर गएको छ।
अहिले चाहिँ प्रवक्ताज्यू, हामीले कृषिमा उत्पादनको कुरा गर्छौँ, हामीले उत्पादन गर्ने बित्तिकै इन्डियातिरबाट जे उत्पादन गर्छौँ त्यो चाहिँ सस्तोमा पठाइदिन्छन् र यहाँका किसानको उत्पादन चाहिँ बिक्री हुँदैन, त्यसले चाहिँ समस्यामा परियो भन्ने थुप्रै सुनिन्छ। अहिले खुदनाबारीले दुध उत्पादनमा अलिक लागिराखेको क्षेत्र, दुध चाहिँ बिक्री हुनै छोडो, दुधको चाहिँ पैसै भुक्तानी गर्न छोडे भन्ने गरेको कुरा पनि छ। यो उत्पादनको बजारीकरणका सन्दर्भमा चाहिँ के गर्न सकिएला, यहाँहरूको ध्यान त्यता पुगेको छ कि छैन?
हामीले केही कुराहरूलाई अहिले चाहिँ नमुनाको रूपमा लिएर हामी गइरहेका छौँ। हाम्रै यस नमुना खेतीले चाहिँ लोकल हाइब्रिड मकै उत्पादन गरेको छ र त्यो चाहिँ हामीले योपल्ट चाहिँ प्रदर्शनीको रूपमा सबै ठाउँमा हामीले बिउ वितरणहरू गरेका छौँ। र हामीले किसानलाई के भनेको छौँ, तपाईँहरू उत्पादन गरेको त्यो त हामी नगरपालिकाको सहकारीमा कुनै सहकारीहरू मार्फत हामी कलेक्सन गरिदिन्छौँ र सबै उत्पादन हामी किन्छौँ भनेर हामीले दिएका छौँ। त्यसै गरी हामीले यसपालि तेलन बानीलाई प्रोत्साहन गरेका छौँ र बिउको लागि हामीले यसपालि हामीले चाहिँ प्रमाणित बिउहरू चाहिँ ल्याएर हामीले वितरण गरेका छौँ र त्यो 3 वर्षसम्म बिउको रूपमा प्रयोग हुन्छ। र किसानले जति उत्पादन गर्नुहुन्छ त्यो नगरपालिकाको सहकारीमा कुनै अन्य कृषि सहकारीहरू अन्य सहकारीहरूसँग मार्फत हामीले त्यसरी नै कलेक्सन गर्ने, कलेक्सन गरेर ल्याएर चाहिँ हामीले आफै वितरण गर्ने कुरामा हामी लागेका छौँ। र हामी केही मिनी कोल्ड स्टोरहरू पनि हामी बनाउँदैछौँ हरेक वाडामा, खास गरी चाहिँ यो कृषिसँग जोडिएका सहकारीहरूको सहकारीमा हामी मिनी कोल्ड स्टोरहरू निर्माण गर्ने र किसानले उत्पादन गरेका सबै सब्जीहरू हामी त्यहाँ किनेर राखिदिने र त्यो पछाडि केही समय स्टोर गरेर हामीले त्यसलाई बिक्री वितरणमा लिएर जाने कुरामा हामी लागेका छौँ। त्यसै गरी हामीले यो दुध उत्पादनतर्फ पनि साना किसान सहकारीहरूसँग सहकार्य गरेर चाहिँ किसानले उत्पादन गरेका दुधहरू, निकालेका दुधहरूलाई हामी सबै किनेर लिएर जाने भन्ने कुरामा हामी सोच बनाएका छौँ। र यो कतिपय वस्तुहरूमा त इन्डियाबाट आउने सस्तो हुने, इन्डियाबाट चाहिँलाई रोकथाम गर्न नसकिने कुरा हो कि यो कतिपय कुरा चाहिँ नगरपालिकाको काबुभन्दा बाहिर पनि छ। सङ्घ सरकारले यसमा बढी ध्यान दिनुपर्ने हुन्छ, बढी गरिकन नाकाहरूलाई टाइट गरिदिने, आउने कुरामा प्रतिबन्ध लगाइदिने। हामीले चाहिँ नगरपालिकामा मात्रै हामीले बन्द खोज गर्न खोज्यौँ भनेदेखि त्यो सम्भव हुँदो रहेछ, खुल्ला नाकाको कारणले अर्को पालिकाबाट चोरेर आउने, अर्को पालिकाबाट पनि आउने हुँदाखेरि यसलाई चाहिँ सङ्घ सरकारले अलिकति चाहिँ स्ट्रङली ढङ्गले चाहिँ नाकाहरूबाट आउने कुरा भन्सारहरूलाई नियन्त्रण गर्ने कुरा गऱ्यो भने प्रभावकारी हुन्छ। हामी यहीँबाट गर्दा के नियन्त्रण हुन्छ, इन्धन उत्पादन उता कति गरेर लिएर आउने कुरामा, र हामीले यस नगरपालिकामा केही बालीहरूलाई चाहिँ अब हामी आत्मनिर्भर बनाउनका लागि विशेष प्रोग्राम लिएर जानुपर्छ भनेर चाहिँ त्यो ढङ्गले हामी अगाडि बढेका छौँ।
अहिले प्रवक्ताज्यू, यो चाहिँ हामीले कुराकानी गरिरहँदा आर्थिक क्षेत्र चाहिँ एकदमै तहस नहस भयो, व्यापार छैन, मन्दीको अवस्था छ, व्यापारीहरूले चाहिँ आफ्नो सटर भाडा पनि तिर्न नसकेको अवस्था छ भनेर सटर छोडेर रातारात भाग्नुपर्ने अवस्था पनि छ भनेर भन्छन्। यो बजार विशेषतः बजार एरियातिर गौरादहमा अहिले व्यवसाय व्यापार उद्यमी व्यवसायीको अवस्था चाहिँ कस्तो छ, के पाउनु भएको छ, के मूल्याङ्कन गर्नुभएको छ?
अनि यो अब राष्ट्रिय रूपमा अन्तर्राष्ट्रिय रूपमा परेको प्रभावबाट गौरादह नगरपालिका विमुख छैन, यसको प्रत्यक्ष प्रभाव यहाँ परेको छ र व्यवसायहरूको अवस्था दयनीय नै छ। हाम्रो नगरपालिकामा त्यसमा पनि खास गरिकन नगरपालिकाभित्रको पनि मैले प्रतिनिधित्व गरेको वार्डमा नगरपालिकाको केही ठुला उद्योगहरू मेरो वार्डमा पनि पर्थे, जति आज बन्द भएर बसेको अवस्था छ, कतिपय भएको अवस्था छ, कतिपय ए ब्याङ्क बिहा तिर्न नसकेर चाहिँ बन्द भएको अवस्थाहरू छ। त्यसो हुँदा यो व्यवसाय अत्यन्तै चाहिँ आर्थिक मन्दीको कारणले गम्भीर समस्यामा व्यापारीहरू हुन्छ, उद्योगपतिहरू हुनुहुन्छ। एउटा हाम्रो नगरपालिकाको वार्ड नम्बर एकमा एउटा निकै ठुलो तुलसी राय समिति त्यो बन्द भएको अवस्था छ, त्यसरी नै एउटा मजौला खालको चरको राय समिति हो एभरेस्ट राय समिति त्यो पनि बन्द भएको अवस्थामा छ। एउटा रक्सी फ्याक्ट्री थियो त्यो पनि अत्यन्तै त्यसको जुन क्षमतामा चल्नु पर्नु त्यसको 10-15% मात्रै त्यसको क्षमतामा चलेको छ। यसरी ठुला उद्योगहरू बन्द हुने क्रम जारी छ र मजाले व्यापारी व्यवसायीहरू पनि व्यापार डामाडोल अवस्थामा रहेको छ, दिन प्रतिदिन व्यवसाय घट्दो छ, आर्थिक अवस्था मन्दी छ। कृषिका केही चिजहरूमा अलिकति अहिले कृषितर्फ चाहिँ अलिकति बढी आशातीत भएको अवस्था छ, कृषि उत्पादनका चिजहरू पनि अलिकति मूल्य अहिले केही सुधार भएको हुँदा कृषि क्षेत्रप्रति चाहिँ अलिकति बढी मानिसहरू लागेको, कृषिप्रति चाहिँ नगरपालिकाले पनि प्रोत्साहन गरेको हुँदा कृषि क्षेत्रका उत्पादनका कुराहरू चाहिँ केही बढ्दै गएका छन् र अन्य व्यवसायहरूले चाहिँ हाम्रो गौरमा नगरपालिकालाई पनि प्रत्यक्ष रूपमा प्रभाव परेको अवस्था छ।
यो भौतिक पूर्वाधारको अघि पनि यहाँले भन्नुभयो, भौतिक पूर्वाधारमा ठ्याक्क गरेपछि काम देखिहाल्ने होइन भौतिक पूर्वाधारको चाहिँ, अनि त्यसो हुँदाखेरि हामीलाई विकास चाहियो भन्ने गरीको कुरामा 5-6 यता 7-8 तल्लो भेगतिर चाहिँ गौरादहमा पनि हामी पछाडि पऱ्यौँ। हामी चाहिँ साबिकको गौरादह चाहिँ अलिक बढी धेरै विकास भएको, यहाँले प्रतिनिधित्व गरेको वडा लगायत ठाउँमा चाहिँ अलिक धेरै पूर्वाधारहरूको विकास भएको, हाम्रातिर चाहिँ पूर्वाधारको विकास भएन, विकास चाहिँ कम भयो, त्यसमा चाहिँ ध्यान पुर्याउन सकेन नगरपालिकाले पनि, सङ्घीय प्रदेश सरकारहरूको पनि हाम्रोमा चाहिँ ध्यान कम पऱ्यो भनेर तल्लो भेगका गौरादहका नागरिकहरूले भन्नुहुन्छ। त्यसलाई समानुपातिक विकासका लागि त्यसलाई चाहिँ साँच्चै माथि डिपुचोकतिर यहाँहरूको वडातिर भएको जस्तै विकास तल पुर्याउनका लागि के गर्नु पर्ला, त्यता ध्यान पुगेको छ कि छैन?
मलाई के लाग्छ यो कुरामा त्यति धेरै सत्यता छैन, झट्ट हेर्दा त्यसको देखिन्छ, बाहिर आवरण हेर्दाखेरि चाहिँ कतिपय कुराहरू हामी गौरादह नगरपालिका चाहिँ देशकै कान्छो नगरपालिका हो, नगरपालिका भइरहँदाखेरि यहाँ हाम्रा 5 गाउँ विकास समितिहरू नगरपालिका भएर बनेको हो, ती 5 गाउँपालिकाहरूमध्ये हिजो नगरपालिका भइरहँदा पनि तुलनात्मक ढङ्गले अरू गाविसभन्दा गौरव नगरपालिका साबिक गौरव गाउँपालिका चाहिँ थोरै विकास निर्माणमा अलिकति अगाडि बढेको गाउँपालिका हो र हाम्रो नगरपालिकाको सबैभन्दा बढी ठुलो सहरी क्षेत्र भने गौरव नगर साबिक गौरव गाउँपालिका हो। त्यहाँ झट्ट विकास भएको देख्दा के हुन्छ भने व्यावसायिक साथीहरूले पनि हिजो जग्गा प्लटिङ गर्दा अन्य संरचना बनाउँदाखेरि निजी क्षेत्रबाट पनि धेरै विकास निर्माणका कामहरू चाहिँ भएका छन्, व्यावसायिक दृष्टिकोणमा हाम्रो व्यावसायिक हिसाबले गर्दाखेरि भएको छ र हाम्रो नगरपालिकाको बजेटलाई हामीले यो कार्यकालको मात्रै होइन, त्योभन्दा अगाडि पनि मैले यसको प्रतिनिधित्व चाहिँ म 1 वडा थिएँ, योभन्दा अघिल्लो कार्यक्रममा पनि थिएँ, हामीले त्यो 5 किताबलाई पल्टाएर हेऱ्यौँ भनेदेखि त्यहाँबाट प्रष्ट हुन्छ कि बजेटमा चाहिँ पनि हामीले अन्याय गरेका छैनौँ। हामीले तुलनात्मक ढङ्गले त्यसरी हेर्दाखेरि त जनसङ्ख्या भूगोललाई हेर्दाखेरि विगत वर्षहरूमा पनि हामीले 6, 9 उल्लेख्य मात्रामा हामीले बजेट छुट्याएका छौँ, सामान्यतया तपाईँले भनेको कुरामा किन सत्यता छैन भने भूगोलको हिसाब किताबले, जनसङ्ख्याको हिसाब किताबले, अनि राजस्वको सङ्कलनको हिसाब किताबले हेर्ने भनेदेखि अहिले मैले प्रतिनिधित्व गरेको वार्ड हो एक नम्बरवा, त्यहाँको बजेटको नगरपालिकाबाट गएको कुल बजेटलाई हेर्ने र अरू वार्डमा गएको बजेटलाई हेर्ने भनेदेखि बरु अलि अन्याय भएको छ नगरपालिकाको तहबाट हामीलाई। हामीले त्यसमा त दुर्गम क्षेत्रलाई नै पहिले प्राथमिकता दिएका छौँ र अलिकति कम देखिने कुरा चाहिँ हिजै नगरपालिका स्थापना हुँदाखेरि पनि ती क्षेत्रहरू अलिक विकास निर्माणमा ओझेल परेको कारणले गर्दाखेरि अहिले हामीले पूर्वाधारका सबै कामहरू सबकोतिर सचेका छौँ। हामी यो आर्थिक वर्षमा गौरा नगरपालिकाका साना मजुला खालका कलबोटहरू, बस कलबोटहरू हामी यो साल सबैतिर सम्पन्न गर्नेछौँ। ग्राभलका बाटाहरू हामी सम्पन्न गर्नेछौँ र हामी पिच बाटोतिर बद्रिकालीन बाटोतिर हामी जानेछौँ र गौरा नगरपालिकाले हाम्रो कार्यकालको 5 वर्षभित्रमा हामी 50 किलोमिटर बाटो कालोपत्रै हामी गर्ने सोचमा छौँ। त्यो 50 किलोमिटर कालोपत्रै गऱ्यो भन्दाखेरि हरेक वार्डमा 5 किलोमिटर कालोपत्रै बाटो हामी गर्नेछौँ भनेर हामीले प्रतिबद्धता गरेका छौँ र योजना पनि हामीले त्यसरी नै बनाइरहेका छौँ। यो आर्थिक वर्ष सकेर करिब हामी 15 किलोमिटर बाटो हामी कालोपत्रै गरिसक्नेछौँ। त्यसरी हेर्दा हामीले सबैतिर समान दृष्टिकोणले हामीले हेरेका छौँ। यसो उत्तरपट्टि हेर्दाखेरि चाहिँ अब सहरी क्षेत्र भएकोले ठुल्ठुला घरहरू देखिन्छौँ, बजार अलिकति ठुलो त्यहाँ छ, त्यो कारणले अलिकति घटेर देखिने कुरा पनि हो र यो कतिपय कुरा चाहिँ कस्तो पनि हुँदोरहेछ भनेदेखि विकास निर्माणमा अलिकति इन्ट्रेस्टको कुराहरू, लभिङको कुराहरू, अनि मन्त्रालय धाउने कुराहरू, फाइल बोकेर जाने कुराहरूमा चाहिँ अलिक बढी जसले रौडाइ गर्छ, जो धेरै कुद्छ, जो धेरै धाउँछ, जसले धेरै जडी चाहिँ अलिक बढी चाहिँ प्रेसर गर्छ, अलिक बढी चाहिँ नेपाल सरकारकै नीति पनि त्यहाँ अलिकति आलदिने हाम्रो परम्परा पनि भएको कारणले गर्दाखेरि अलिक बढी अब हिँड्ने कुरा, डुल्ने कुरा, योजना माग्ने कुरामा पनि पुनर्वादक अलिक धेरै लाग्नु होला, अलिक बढी आएको योजना होला, उहाँलाई केही उहाँलाई अलिक कम हुने होला, अलिक कम माथि प्रदेशसँगबाट बजेट आएको होला, त्यसमा मात्रै केही अलिअलि अन्तर फरक होला। नभएदेखि तुलनात्मक ढङ्गले नगरपालिकाले हेर्दाखेरि हामीले पिछडि परेका दुर्गम क्षेत्रका विपन्न परिवारहरूको बसोबास गर्ने पहिलो प्राथमिकता दिएको छ।
अहिले प्रवक्ताज्यू गौरादहमा सबैतिर देशैभरि हिँड्दा सुनिने भनेको कृषि पर्यटनको कुरा छ, त्यहाँ चाहिँ साना किसान सहकारीमा जाउँ, त्यहाँको चाहिँ कसरी गर्दै रहेछन् हेरेर आउँ भन्ने गरेको कुरा छ, यसलाई अझ प्रभावकारी बनाउन नगरपालिकाले के सोचेको छ र अरू पर्यटकीय गतिविधिहरू चाहिँ कृषि पर्यटनभन्दा बाहेकका पर्यटकीय गतिविधिहरू चाहिँ कतिको हुन सक्लान् के ठान्नु भएको छ, के गर्दै हुनुहुन्छ?
हामीले साविक मारान झोडाको नमुना क्षेत्रलाई हामीले कृषि पर्यटनले विकास गरिरहेका छन्। यो सर्वविधै छ, यो पछाडि गौरा नगरपालिकामा हामीसँग मलाई लाग्छ हाम्रो तराई क्षेत्रमै करिब 12 बिघाभन्दा बढी क्षेत्रफल ओगटेको एउटा हामीसँग पोखरी छ। त्यो पोखरीलाई हामीले यस क्षेत्रको पर्यटकीय क्षेत्रको हब बनाउने तयारीमा लागेका छौँ। हामीले योभन्दा अगाडि हामीसँग पोखरी कस्तो बनाउने, कति लागत लाग्छ, यो कस्तो डिजाइनको बनाउने भन्नेसँग हामी डिपिआर, किनकि ठुलो योजनाको डिपिआर गरेर काम अगाडि बढ्न सक्दैन र हामीले गत सालै डिपिआरको काम सम्पन्न गरेका छौँ र प्रदेश सरकारसँग हामीले त्यसलाई पेस पनि गरेका छौँ र त्यही डिपिआरको आधारमा ब्याज नचेतेर प्रदेश सरकारले यसपालि 4 करोड रुपियाँ पैसा छुट्याइदिएको छ र त्यो 4 करोड बजेटबाट हामीले त्यसको डिपिआरको आधारमा मलाई लाग्छ अब हामीले प्रदेश सरकारको पर्यटन मन्त्रालयसँग समन्वय र कोअर्डिनेसन गरेर यो हप्ताभित्रमा त्यसकै पनि त्यो 4 करोड बराबरको चाहिँ ठेक्का टेन्डर प्रक्रियाको काम अगाडि बढाएर जाँदैछ र त्यसलाई गौरव क्षेत्रकै र तराई क्षेत्रकै सबैभन्दा बढी भूभाग ओगटेको एउटा पोखरी दह भएको हुँदा त्यसलाई हामीले पर्यटकीय क्षेत्र बनाउने कुरामा हामी लागेका छौँ र यो गौरवको योजनाको रूपमा पनि नगरपालिकाले लिएको छ र केही यहाँ तपाईँको आदिवासी समुदायका राजवंशी तागपुरिया समुदायको पनि अत्यन्तै ठुलो समुदाय छ, त्यसमा चाहिँ आदिवासी सङ्ग्रहालय पनि बनाउने कुरामा हामीले यो आर्थिक वर्षमा हामीले विशेष अनुदान अन्तर्गतको योजनाहरूमध्ये पनि हामीले योजनाहरू माग गरेका छौँ। त्यसै गरी गौरव यसमा गौचरण छ, त्यहाँ हामीसँग 2.5 बिघा जग्गा छ, त्यसलाई पनि हामीले चिल्लिङ्ग पार्क बनाउने सोचका साथ अगाडि बढाएर डिपिआर सम्पन्न भएको छ। अन्य केही सानातिना ठाउँहरू दह पोखरीहरूलाई पनि हामीले संसारको क्षेत्रमा विकास गरेर लिएर जाने कुरामा हामी अगाडि बढेका छौँ र त्यो पर्यटनलाई पनि हामीले त्यसरी सँगसँगै जोडेर लिएर जाने योजनाको साथ अगाडि बढेका छौँ।
अहिले प्रवक्ताज्यू हामी कार्यक्रमको अन्त्यमा छौँ, गौरादह खबर कार्यक्रमको अन्त्यमा छौँ। रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई यहाँ एकजना युवा यङ इनर्जेटिक विद्यार्थी आन्दोलनबाट स्थापित भएको नेता कार्यकर्ताका रूपमा, नेकपा एमालेको नेता कार्यकर्ताका रूपमा यहाँको थप सन्देश के छ?
मेरो मैले मेरो टिमको साथीहरू र जनप्रतिनिधिहरूलाई पनि मैले एउटा कुरा सधैँ भन्ने गरेको पनि छु, जनप्रतिनिधिहरू जनताका शासक होइन, जनताका चाहिँ साथी बनेर अगाडि बढेर जानुपर्छ, जनताका सेवक बनेर जानुपर्छ भन्ने कुरालाई मैले जोरतोड उठाएको छु। र आज जनप्रतिनिधि साथीहरूलाई मेरो अर्को पनि सुझाव के छ भने, हामी सामाजिक सेवा संस्था हामी व्यवसायी पनि बन्नु पर्यो, हामीले पनि केही न केही काममा हामीले थाल्नु पऱ्यो, कृषिमा थाल्ने कि व्यवसायमा थाल्ने कि घरेलु उद्योगमा थाल्ने कि मजौला गर्ने कि, हामीले सँगसँगै हामीले पनि व्यापार व्यवसायलाई सँगसँगै गरेर हामी पनि आत्मनिर्भर हुनु पऱ्यो। हामी समाजसेवा गर्ने भन्ने अनि समाजसेवाको लागि रहेछौँ, तर हाम्रो आय आर्जनतर्फ चाहिँ हामीले गरिनौँ भने हामी टिक्दैनौँ पनि बाँच्दैनौँ पनि, त्यसमा त्यही विषयलाई पनि सँगसँगै लिएर जानुपर्छ भन्ने छ। र आज जनताका मागहरू अत्यन्त धेरै छन्, जनताका मागहरू आवश्यकताहरू र चाहनाहरू धेरै छन्, यसलाई पूर्ण रूपमा सम्बोधन गर्न हामीले सकिरहेका छैनौँ। तर जनताले सुशासनको कुरालाई पहिलो प्राथमिकता उठाउनु भएको छ, त्यसमा हामीले जनतालाई दिने दैनिक डेलिभरीका सेवाहरूमा हामी चुस्त दुरुस्त पारदर्शी भएर जानु पर्यो, विकास निर्माणका कुराहरूमा हामी पारदर्शी बन्नु पर्यो। विकास निर्माणकै कुरामा हामी व्यवसायिक कुरा जोड्नुहुन्न, हामीले अन्य कुराहरू खोज्नुपर्छ भन्ने कुरा चाहिँ मैले बारम्बार भन्ने गरेको छु। र जनतालाई हामीले दिने दैनिक डेलिभरीको सेवाको कुराहरू र जनताले अहिले खास गरिकन स्वास्थ्यको कुरा, शिक्षाका कुराहरूलाई बढी जोड दिएको पनि आएको छ, र ती कुरालाई हामीले सँगै जोडेर चाहिँ एउटा जनताको सेवक भएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ।
धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि। धन्यवाद। उहाँ हुनुहुन्थ्यो गौरादह नगरका प्रवक्ता तथा वडा नम्बर एकका अध्यक्ष नगेन्द्र भण्डारी। गौरादह नगर क्षेत्रमा भइरहेका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यका क्षेत्रमा नगरपालिकाका प्राथमिकता, नगरपालिकाले गरिरहेका काम र नागरिकका अपेक्षाका विषयमा केन्द्रित रहेर कुराकानी गर्दै आजका लागि गौरादह खबर कार्यक्रम यति नै। गौरादह खबर कार्यक्रमबाट प्राविधिक मित्र रविकिरण बान्तवासहित म गणेश पोखरेल पनि बिदा चाहन्छु। हामी अर्को अङ्कमा यसै गरी गौरादह नगर क्षेत्रका विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा चाहन्छौँ। नमस्कार।